यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। दलहरूले समानुपातिक तर्फको बन्द सूची सच्याएर यही पुस 27 गते भित्र निर्वाचन आयोगमा पेश गर्न सक्ने। अन्तिम सूची भने माघ 20 गते प्रकाशन हुने। आजदेखि एक महिना लामो श्री सुस्तानी व्रत शुरू। साली नदीमा भक्तजनहरूको घुइँचो। र इरानको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै इरानी विदेश मन्त्रालयद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रति असन्तुष्टि। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्द सूचीमा समावेश भएका कुनै उम्मेद्वारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्को उम्मेद्वार थप्न पाउने जनाएको छ। निर्वाचन आयोगले आगामी फागुन 21 गतेका लागि निर्धारित निर्वाचनका सम्बन्धमा यही पुस 13 र 14 गते 64 राजनैतिक दलका तर्फबाट प्राप्त उम्मेद्वारीको मनोनयन गरिएकोमा त्यसमाथि रुजु भइरहेको जनाएको छ। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार सूचीमा कानून बमोजिम समावेशी समूह मिले नमिलेको रुजु गरेर यही पुस 20 गतेभित्र सम्बन्धित दललाई सूचित गर्ने र तत्पश्चात दलहरूले सच्याएर यही पुस 27 गतेभित्र पुनः पेश गर्नुपर्नेछ। त्यसरी पेश गरिएको संशोधित सूचीमा परेका कुनै उम्मेद्वारले आफ्नो नाम फिर्ता लिन चाहेमा पुस 28 गतेका लागि समय दिइनेछ। फिर्ता हुन आवेदन दिएको उम्मेद्वारका बारेमा सम्बन्धित दललाई आयोगले सूचित गर्ने र दलले अर्को उम्मेद्वार पठाउन पाउनेछ। आगामी माघ 4 गते बन्द सूची सार्वजनिक गरिनेछ। आम सर्वसाधारणले त्यो सूचीमा रहेका उम्मेद्वार कानूनी रूपमा अयोग्य रहेको भनी दावी विरोध गरेमा छानबिन गरी माघ 20 गते अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ। सो सूची त्यसपछि भने परिवर्तन हुने छैन। आगामी फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा विभिन्न 26 निर्वाचन क्षेत्रका उम्मेद्वारले मात्रै अधिकतम 33 लाख रूपियाँ खर्च गर्न पाउने भएका छन्। निर्वाचन आयोगका अनुसार ताप्लेजुङ, पाँचथर, शंखुवासभा, सोलुखुम्बु, खोटाङ, दोलखा र रामेछापमा सबभन्दा बढ़ी खर्च गर्न पाइनेछ। त्यसै गरी काभ्रेपलाञ्चोकका दुईवटा निर्वाचन क्षेत्र, मकवानपुरका दुई, गोर्खाको एक, लमजुङको एक, अर्घखाँची, रोल्पा, प्युठान, दाङको एक, बर्दियाका दुई, सल्यान, डोल्पा, हुम्ला, जाजरकोट, बसाङ, डोटी र बैतडीका उम्मेद्वारले मात्रै 33 लाख रूपियाँ बराबरको खर्च गर्न पाउनेछन्। भौगोलिक विकटताका आधारमा खर्चको सीमा अन्यत्र भन्दा बढ़ी राखिएको आयोगले जनाएको छ। आयोगले सुगम जिल्लाका निर्वाचन क्षेत्रमा न्यूनतम 25 लाख रूपियाँ बराबर मात्रै खर्च गर्न सक्ने व्यवस्था गरेको छ। पाँचवटा निर्वाचन क्षेत्रका उम्मेद्वारले मात्रै सबैभन्दा कम खर्च गर्न पाउने व्यवस्था गरिएको छ। ती निर्वाचन क्षेत्रमा काठमाडौँ 1, 3, 6, 7 र 8 रहेका छन्। आयोगले यसपटक बैंक तथा वित्तीय संस्थामा खाता खोलेर निर्वाचन खर्च गर्नुपर्ने व्यवस्था गरेको छ। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टीभित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिसँग अन्तर्क्रिया गरी राय लिनुभएको छ। विशाल नगरस्थित आफ्नो सम्पर्क कार्यालयमा आज भएको छलफलमा अहिलेको विषम परिस्थिति, समुचित निकास, राष्ट्रमा देखिएको संकटको समाधान र पार्टीभित्रको द्वन्द अवतरण कसरी हुन्छ भन्ने लगायतका विषयमा छलफल भएको उहाँको सचिवालयले जनाएको छ। सो अवसरमा हिजो कंग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाउनु भएको विशेष महाधिवेशनका सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सबै संचार माध्यममा काम गर्नेहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्ने बताउनु भएको छ। चितवनको भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै राज्यबाट संचालित संचार माध्यममा आबद्ध भएका कर्मचारी, संचारकर्मीहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुने काम भइरहेको उहाँले बताउनुभयो। उहाँले अब देशैभरिका अन्य संचार माध्यम पनि कोषमा आबद्ध हुनुपर्ने बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आज चितवनको भरतपुर महानगरपालिका 29 जुगेडी स्थित ओम मेगाश्री फार्मास्युटिकल्सको निरीक्षण तथा अवलोकन गर्नुभएको छ। निरीक्षणपछि मन्त्री खरेलले औषधि उत्पादन संवेदनशील क्षेत्र भएकोले उच्च सतर्कता पालना आवश्यक हुने बताउनुभयो। विभिन्न 50 प्रकारका औषधि उत्पादन भएको थाहा पाउँदा खुशी लागेको उल्लेख गर्दै मन्त्री खरेलले त्यस्ता उद्योगले देशलाई औषधिमा आत्मनिर्भर बनाउन सहयोग पुर्याउने बताउनुभयो। ओम मेगाश्री फार्मास्युटिकल्सका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले करिब 22 वर्ष युरोपमा बसोबास गरी औषधि क्षेत्रको अनुभव हासिल गरेपछि स्वदेशमै औषधि उत्पादन गर्ने उद्देश्यले लगानी गरिएको जानकारी दिनुभयो। कम्पनीमा 1,50,00,000,00,000 रुपियाँ लगानी रहेको उहाँले बताउनुभयो। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरी आजदेखि श्री स्वस्तानी व्रत र कथा वाचन गरिँदैछ। विभिन्न शक्तिपीठमा सतीदेवीको अंग पतन भएपछि देव देवताको बसोबास रहेको विश्वासको आधारमा यो परम्परा शुरू भएको हो। आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्तानी व्रत एवं कथा वाचन शुरू गरेर पूजा आराधना शुरू गर्दैछन्। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्तानी व्रत र माघ स्नान गरिन्छ। आजदेखि एक महिनासम्म लाग्ने उपत्यकाको साँखो स्थित साली नदीमा माघ स्नान सहित माधव नारायणको मेला शुरू भएको छ। भक्तपुरको हनुमान घाट स्थित त्रिवेणी धाममा आजदेखि एक महिनासम्मका लागि माधव नारायण मेला एवं व्रत शुरू भएको छ। सो मेला नेपाल सम्वतको 8औं शताब्दीमा प्रारम्भ भएको विश्वास छ। हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधव नारायण मेलामा व्रतालुहरूले त्रिवेणी धाममा स्नान गरी सूर्यलाई अर्घ्य दिएर माधव नारायणको पूजा गरेपछि व्रत शुरू हुने पुजारी सरोजन शर्माले बताउनुभयो। कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित भेटेटारमा 13 फूड फेस्टिभल सम्पन्न भएको छ। आन्तरिक सहित भारतीय पर्यटकहरूलाई आकर्षित गर्न आयोजना गरिएको फेस्टिभलमा अनुमान गरे जति पर्यटक भने नआएको आयोजकले बताएका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापा।
भेडेटार फूड फेस्टिभलमा करिब 60,000 पर्यटक भित्रिएर 2,50,00,000 रूपियाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको लक्ष्य थियो, तर लक्ष्यको करिब 60% मात्रै पूरा भएको छ। कोरोना कहर अगाडिका फेस्टिभलमा भेडेटारमा लक्ष्य अनुसार पर्यटक आएर सोचे अनुसारको आर्थिक कारोबार हुने गरेको थियो, तर कोरोना महामारी पछाडिका फेस्टिभलमा पर्यटकको संख्या सोचे अनुसार हुन सकेको छैन। कोरोना पछिका वर्षहरूमा पर्यटकको आगमन क्रमशः लय लिँदै गएको होटल एसोसिएसन भेडेटारका सचिव रमेश श्रेष्ठले बताउनुभयो।
पहिला जस्तो चाहिँ अलिक अब त्यति छैन, र पनि अहिले जुन आइरहेको छ त्योभन्दा चाहिँ मात्रामा अलिक बढेकै हामीले अनुभव पाएको छ।
बाह्रै महिना चिसो हुने भेडेटारमा तराईको गर्मीको समयमा पर्यटकको संख्या बाक्लो हुने गरेको छ। जाडो याममा भेडेटार आउने पर्यटकको संख्या घट्न नदिन र नयाँ वर्षमा रमाउन चाहने भारतीय पर्यटकलाई आकर्षित गर्न भेडेटारमा फूड फेस्टिभलको आयोजना गर्ने गरिएको छ। गएका वर्षहरूमा पर्यटकको संख्या केही कमी भएकाले यसपटक विशेष योजनाका साथ फेस्टिभल आयोजना गरिएको होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुको भनाइ छ।
स्थानीय पर्यटक सँगसँगै हाम्रो छिमेकी राष्ट्र भारतका पर्यटकहरूलाई पनि न्यु इयरको इभमा उहाँहरूलाई सकेसम्म भित्राउँ, सक्दो उहाँहरूको भारतीय पर्यटकहरू हाम्रो ठाउँमा भित्राउँ भन्ने मूल उद्देश्य सहित हामीले यो सुरुवात गरेका छौँ।
समुद्री सतहदेखि 1,420 देखि 1,705 मिटर उचाइमा रहेको भेडेटार गर्मी छल्ने उपयुक्त गन्तव्य बन्ने गरेको छ। अन्तर्राष्ट्रिय संचार संस्था CNNले भेडेटारको नाम्जे बजारलाई विश्वका 12 गन्तव्य मध्ये 5 गन्तव्यमा राखेपछि यसको पर्यटकीय चर्चा चुलिएको छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
धनकुटा संवाददाताको रिपोर्टपछि अब अर्को विषय। पृथ्वी राजमार्ग अन्तर्गत पोखरा मुगलिन सड़क विस्तार तथा स्तरोन्नति योजनाको तेस्रो पटक म्याद थप गरिएको छ। पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी काठमाडौँसम्म जोड्ने सो राजमार्ग एसियाली विकास बैंकको ऋण सहयोगमा 4 वर्षदेखि स्तरोन्नतिको काम भइरहेको छ। योजनाको यसअघि 2 पटक म्याद थप गर्दा समेत काम तोकिएको समयमा सम्पन्न हुन नसकेपछि निर्माण कम्पनीको माग अनुसार सड़क विभागले विक्रम सम्मत 2083 असार 15 गतिसम्म समय थप गरिदिएको मुगलिन पोखरा सड़क योजना पश्चिम खण्डका योजना प्रमुख कृष्ण बहादुर कुमारले जानकारी दिनुभयो। स्याउ उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले स्याउ विकास बोर्ड गठनको तयारी थालेको छ। त्यसका लागि नीतिगत तथा कानूनी कामहरू भइरहेको प्रदेश सरकारले जनाएको छ। कर्णालीमा उत्पादित स्याउको बजारीकरण गरेर आर्थिक लाभ लिन बोर्ड गठनको तयारी थालिएको हो। सरकारले बजेट भाषणमै बोर्ड गठन गर्ने जनाएको थियो। बाँकी राष्ट्रिय निकुञ्जले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र रहेका युवाहरूलाई लक्षित गरी स्वरोजगारका कार्यक्रम अन्तर्गत सिपमूलक तालिमहरू प्रदान गरेपछि अहिले त्यस भेगका केही युवा स्वरोजगारतर्फ उन्मुख भएका छन्। सिकेको सिपबाट कमाई गर्न थालेपछि युवाहरूको आकर्षण सिपमूलक तालिमतर्फ बढ्दै गएको र त्यसले स्थानीय स्तरमै आय आर्जनमा मदत पुगिरहेको छ। बाँकीबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
30 युवाहरूलाई हाउस वायरिङ, पलम्बिङ, इलेक्ट्रिसियन, ड्राइभिङ र प्रकृति पथ प्रदर्शक जस्ता तालिम प्रदान गरी उनीहरूलाई दक्ष बनाइएको थियो। बाँकी राष्ट्रिय निकुञ्जले स्थानीय युवाहरूले संरक्षणमा खेलेको भूमिकालाई समृद्धिसँग जोड्दै आय आर्जनका कामहरूमा जोड्न थालेपछि युवाहरू अहिले स्वरोजगार हुन थालेका छन्। बाँकी राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र प्रसाद कणेल,
संरक्षणलाई समृद्धिसँग जोड्नुपर्छ भन्ने मूल मन्त्रका साथ बाँकी राष्ट्रिय निकुञ्जले विभिन्न संरक्षण संस्थाहरूसँग मिलेर संरक्षणमा सक्रिय रहनुभएका युवा साथीहरूलाई तालिमहरू हामीले प्रदान गर्छ। यसको मुख्य उद्देश्य के थियो त भन्दाखेरि हाम्रो समाजमा रहनुभएका सक्रिय युवाहरूलाई संरक्षण सँगसँगै समृद्धिसँग पनि जोड्ने र उहाँहरूको रोजगारीको चाहिँ अवसरलाई चाहिँ फराकिलो बनाउने र आय आर्जनमा वृद्धि गर्दै उहाँको जीवन स्तरलाई माथि उकास्ने मुख्य उद्देश्य नै हो। यसै अन्तर्गत हामीसित रहनुभएका विभिन्न प्लम्बरहरू, त्यसपछि इलेक्ट्रिसियनहरू अनि नेचर गाइडहरू र ड्राइभरहरू उत्पादन हुनुभएको छ र उहाँहरूले आफ्नो क्षेत्रमा बिजनेस व्यवसाय सञ्चालन गरेर अगाडि बढेको अवस्था चाहिँ छ।
निकुञ्जको मध्यवर्ती क्षेत्रका युवाले पहिले बेरोजगार भएर बस्नुपर्ने बाध्यता रहेको थियो, तर सिपमूलक तालिम पाएपछि अहिले युवा स्वरोजगार हुन थालेपछि खुसी भएका छन्। स्थानीय युवा हेमराज छेत्री,
भन्दा अगाडि एउटा बेरोजगारी अवस्था थियो भने अहिले यो ट्रेनिङ लिएर एउटा आफै एउटा रोजगार भइहाल्छ र दुई चारजना साथीहरूलाई पनि रोजगार दिने अवस्थामा पुगेको छु, म एकदमै खुसी छु।
पछिल्लो समय मध्यवर्ती क्षेत्रका युवाहरूले वैदेशिक रोजगारी भन्दा आफ्नै देशमा बसेर आय आर्जन गरी जीविकोपार्जन गर्न सकिन्छ भन्ने उदाहरण समेत दिन थालेका छन्। सिपमूलक तालिमले आत्मनिर्भरता मात्र होइन संरक्षण र विकासलाई पनि सँगसँगै अगाडि बढाउन सकिने उदाहरण दिएको छ। स्थानीय युवा गणेश विक,
मैले चाहिँ गाडी सिकेको, एक महिना गाडी सिकेको, गाडी सिक्दाखेरि चाहिँ हामीले आधा घण्टा दैनिक सिक्ने गर्थ्यौँ। गाडी सिकेर चाहिँ हामीले लाइसेन्स पनि प्राप्त गरिसक्यौँ र लाइसेन्स प्राप्त गरिसकेपछि हामीले गाडी सिकेर नै नेपालमै बसेर केही आय आर्जन गर्न सक्यौँ। जस्तै अब हामी विदेश जान परेन किनकि हामी नेपालमै केही रोजगारीको सिर्जना भएको छ।
बाँकी राष्ट्रिय निकुञ्ज जेडएसएल नेपालले युवाहरूलाई तालिम प्रदान गरेको थियो। सिप, अवसर र स्थानीय स्रोतको सही सदुपयोग भयो भने युवाहरू गाउँमै टिक्न सक्छन् भन्ने उदाहरण बाँकी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका युवाहरूले प्रस्तुत गरेका छन्। सला सुवेदी, रेडियो नेपाल, बाँके।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचारमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। इरानका विदेश मन्त्री अब्बास अराग्चीले इरानमा जारी प्रदर्शनमा हस्तक्षेप गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाईप्रति कड़ा आपत्ति जनाउनु भएको छ। राष्ट्रपति ट्रम्पले इरानमा भइरहेको सरकार विरोधी प्रदर्शनमा सरकारले दमन गर्न खोजे अमेरिकाले प्रदर्शनकारीको उद्धार गर्ने बताउनु भएको थियो। इरानले आफ्नो आन्तरिक मामिलामा हुने कुनै पनि हस्तक्षेपलाई कदापि स्वीकार्न नसकिने बताएको छ। एक हप्तादेखि राजधानी तेहरानमा भइरहेको प्रदर्शनमा 8 प्रदर्शनकारीको मृत्यु भइसकेको छ। अमेरिकी डलरको तुलनामा इरानी मुद्राको मूल्य तीव्र रूपमा घट्न थालेपछि तेहरानमा त्यस विरूद्ध प्रदर्शन शुरू भएको र अहिले अन्य शहरहरूमा पनि विरोध शुरू भएको छ। इरानका राष्ट्रपति मसूद पेजेस्कियानले प्रदर्शनकारीहरूका जायज माग भने पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। दलहरूले समानुपातिक तर्फको बन्द सूची सच्याएर यही पुस 27 भित्र निर्वाचन आयोगमा पेश गर्नुपर्ने, माघ 20 अन्तिम नामावली प्रकाशन हुने, आजदेखि एक महिना लामो श्रीस्वस्तानी व्रत शुरू, शाली नदीमा भक्तजनहरूको घुइँचो, र इरानको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै इरानी विदेश मन्त्रालयद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।